अस्सलाम वालेकुम सामीन, शहनाज अजीज़ हाजिर है आपकी दुनिया के दूसरे घंटे के साथ। हमारी प्रोड्यूसर इस वक्त भी यास्मीन जमील हैं और इंजीनियर हैं निक एवनॉफ। तो सबसे पहले सुर्खियां, सदर ट्रंप ने तालिबान के साथ मुज़ाकरात मुअत्तल कर दिए हैं। भारत के ज़ेर इंतज़ाम कश्मीर में इतवार के रोज़ मुहर्रम उल हराम के जुलूस में शिरकत करने वाले शिया मुसलमानों और सिक्योरिटी फोर्सेज में झड़पों के बाद मुख्तलिफ इलाकों में एक बार फिर कर्फ्यू नाफिज कर दिया गया। हांगकांग में मुजाहरे जारी हैं, अमरीकी कौंसिल खाने के सामने मुजाहरा किया गया और बरतानिया की सियासत बहरान की जद में यूरोपीय यूनियन ने इनखिला के मसले पर वजीर आजम की काबीना के एक रुकन वजीर ने बतौर एहतजाज इस्तीफा दे दिया और समंदरी तूफान अब कैनेडा के साहिलों से टकरा गया। तो अब तफसील से खबरें। अमरीकी सदर ट्रंप ने तालिबान के साथ अमन मुज़ाकरात मुअत्तल कर दिए हैं, इस फैसले पर तश्वीश का इजहार किया जा रहा है। सदर ट्रंप ने हफ्ते के रोज़ अपने कई ट्वीट पैगामात में वजाहत की कि उन्होंने तालिबान के साथ मुज़ाकरात क्यों मुअत्तल किए हैं। उन्होंने कहा कि उनकी तालिबान लीडरों और अफगानिस्तान के सदर के साथ कैंप डेविड में मुलाकात तय थी, जिसके लिए वो हफ्ते के रोज अमरीका पहुंचने वाले थे। सदर ट्रंप का कहना है कि मुज़ाकरात की तब्दीली का फैसला तालिबान की जानिब से काबुल में हमले के बाद किया गया, जिसमें एक अमरीकी फौजी समेत 12 अफराद हलाक हुए थे। सदर ने सवाल किया कि तालिबान आखिर और कितने अशरों तक लड़ने चाहते हैं। दूसरी तरफ आयशा तंजीम ने अपनी रिपोर्ट में बताया है कि अफगान तालिबान ने सदर ट्रंप के इस फैसले की मजम्मत करते हुए कहा कि ये मुज़ाकरात एक ऐसे वक्त में मुअत्तल किए गए जब दोहा में अमन मुज़ाकरात किसी नतीजे तक पहुंच चुके थे और तालिबान के दूसरे धड़ों से बातचीत के लिए राह हमवार की जा रही थी। हमारी नामा निगार के मुताबिक तालिबान ने इतवार को पश्तो जबान में दिए गए एक बयान में कहा है कि वो अपनी लड़ाई उस वक्त तक खत्म नहीं करेंगे जब तक अमरीका मुज़ाकरात दोबारा शुरू करने पर आमादा नहीं होता। अफगान शहरियों और सियासतदानों ने इस फैसले पर तश्वीश जाहिर की है। काबुल के एक शहरी काजमी ने कहा कि मिस्टर ट्रंप के फैसले से खुदकुश हमलों और सूबों में झड़पों में इजाफा होगा, शहरियों की जिंदगियां मजीद खतरे में पड़ जाएंगी, इसलिए हम सबको तश्वीश है और उम्मीद करते हैं कि ऐसा नहीं होगा। अफगानिस्तान के ही एक साबिक नायब वजीर का कहना है कि ये दोबारा शुरू हो सकते हैं मगर फौरी तौर पर यह मुमकिन नहीं होगा। उनके अपने अल्फाज में, मेरे ख्याल में लड़ाइयों में मजीद शिद्दत पैदा होगी, हालात बदतर हो जाएंगे क्योंकि तालिबान इस पर जारहाना रद्द अमल का इजहार करेंगे और अपना जिहाद जारी रखने का अज़्म जाहिर करेंगे। उधर काबुल से सदर अशरफ गनी के दफ्तर से एक बयान में कहा गया है कि अमन मुहिदा इसी सूरत में पायदार हो सकता है जब तालिबान पुरतशद्दुद कार्रवाइयां बंद कर दें और अफगान हुकूमत से बराह रास्त मुज़ाकरात करें। सामीन, अब से कुछ देर पहले बहजत जिलानी के साथ आपने इस मौजू पर तफसीली तजिया भी सुना था, इसी तरह कश्मीर के मसले पर भी खबर मैं एक दफ़ा फिर आपको सुना दूं। भारत के ज़ेर इंतज़ाम कश्मीर में मुहर्रम उल हराम के जुलूस में शिरकत करने वाले मुसलमानों और सिक्योरिटी फोर्सेज में टकराव के बाद इतवार के रोज़ श्रीनगर के मुख्तलिफ इलाकों में एक बार फिर कर्फ्यू नाफिज कर दिया गया है। खबर रसाई इदारे रॉयटर्स ने ऐनी शाहिदों और हुकूमती एहलकारों के हवाले से बताया है कि हफ्ते की शाम को होने वाली झड़पों के नतीजे में कम से कम 12 मुकामी शहरी और 6 जवान जख्मी हुए। सिक्योरिटी फोर्सेज ने जुलूस को रोकने की कोशिश की और जब उसने रुकने से इनकार किया तो उस पर अशकावर गैस के गोले छोड़े गए और उन्हें पैलेट गनों से निशाना बनाया गया। इसके बाद हुजूम ने सिक्योरिटी फोर्सेज पर पथराव किया। टकराव के वाकया श्रीनगर के शिया अक्सरियती इलाकों रीनावाड़ी और बडगाम में पेश आए। मुसल्ला जवानों ने, जो हेलमेट और बुलेट प्रूफ जैकेट पहने हुए थे, 5 किलोमीटर जुलूस के आगे रुकावटें खड़ी कर दी थी। इतवार के रोज़ पुलिस गाड़ियों से लाल चौक और अतराफ में कर्फ्यू जैसी पाबंदियों का ऐलान किया गया और लोगों से घरों में रहने को कहा गया। कौमी सलामती के मुशीर अजीत ने कहा कि अमन व अमान और लोगों के तहफ़ के लिए पाबंदियां ज़रूरी हैं। उन्होंने जम्मू कश्मीर से दफ़ा 370 के खात्मे के खिलाफ एहतजाज की खबरों को मुस्तरद कर दिया। उन्होंने कहा कि पाबंदियां बतदरीज उठाई जा रही हैं और सिर्फ 10 थाना इलाकों में महदूद पाबंदियां हैं। उन्होंने पाकिस्तान को मोरदे इल्ज़ाम ठहराते हुए कहा कि अगर वो दहशतगर्दों को भारत में दाखिल करने की अपनी रविश तर्क कर दे तो पाबंदियां बहुत जल्द ख़त्म हो जाएंगी। कांग्रेस के एक सीनियर रहनुमा सबल ने इनके इस बयान पर सख्त एतराज़ किया है और कहा है, उनके अल्फाज, अगर पाकिस्तान दहशतगर्दी में मुलविस है तो उसकी सज़ा कश्मीरी आवाम को क्यों दी जा रही है? क्या जब तक पाकिस्तान सरगम रहेगा उस वक्त तक वहाँ के लोगों को बंद किया रखा जाएगा? याद है कि पाकिस्तान दहशतगर्दी के भारत के इल्ज़ाम को सख्ती से मुस्तरद करता आया है कि वो कश्मीरी, लेकिन उसका कहना है कि वो कश्मीरी आवाम की खुद इरादियत की लड़ाई में उनकी हर मुमकिन मदद जारी रखेगा। वो दफ़ा 370 के खात्मे की भी सख्ती से मुखालफत कर रहा है। और इसी असना में चीन ने कश्मीर की सूरत हाल पर किसी भी यकतरफा कदम की मुखालफत करते हुए कहा है कि मुतनाज़ा वादी की हैसियत में तब्दीली तनाज़े को मज़ीद उलझा देगी। चीनी वज़ीर ख़ारजा का ये बयान उनके इस्लामाबाद के दौरे के अख्तिताम पर सामने आया है। इस्लामाबाद से अली फुरकान की रिपोर्ट।
चीन के वजीर खारजा वांग जी के दो रोज़ा दौरे इस्लामाबाद के बाद मुश्तरक एलामिया में कहा गया है कि चीन जम्मू व कश्मीर की सूरत हाल पर गहरी नज़र रखे हुए है और अपने इस मौक़ को दोहराया कि कश्मीर का मामला तारीख का हल तलब तनाज़ा है। एलामिया के मुताबिक चीन ने इस बात पर जोर दिया है कि कश्मीर तनाज़े का हल अक़वामे मुत्तहिदा के चार्टर, सलामती कौंसिल की मुतल्लिका करारदादों और दो तरफा माहिदों की रोशनी में निकाला जाना चाहिए। ये मुश्तरका बयान ऐसे वक्त में सामने आया है जब भारत की जानब से कश्मीर की खसूसी हैसियत खत्म करने के बाद इस्लामाबाद और नई दिल्ली में कशीदगी पाई जाती है। वांग जी ने अपने दो रोज़ा दौरे इस्लामाबाद के दौरान सदर मुमलिकत डॉक्टर आरिफ अलवी, वज़ीरे आज़म इमरान खान और पाकिस्तान की फौज के सरबराह कमर जावेद बाजवा से अलग अलग मुलाकातें की। चीन के वज़ीरे खारजा ने पाकिस्तानी हुकाम के साथ बाहमी दिलचस्पी के अमूर, खित्ते और आलमी सूरत हाल पर तबादला ख्याल किया। एलामिया के मुताबिक पाकिस्तान ने चीन को कश्मीर से मुतल्लक अपने मौकफ और इंसानी हकूक की बदतरीन सूरत हाल पर तशवीश से आगाह किया। साबिक सफीर जफर हिलाली कहते हैं कि चीन की जानब से भारत के कश्मीर की हैसियत में तब्दीली के इकदाम की मुखालफत का मतलब ये है कि वो भारत से कह रहा है कि आर्टिकल 370 और 35A की मनसूखी वापस लें। वॉइस ऑफ अमेरिका से बात करते हुए जफर हिलाली ने कहा कि मुश्तरका एलामिया से साबित हो गया है कि भारत को अगर 1% भी उम्मीद थी कि चीन कश्मीर की खसूसी हैसियत में तब्दीली को दो तरफा इकदाम करार देकर नजरअंदाज कर देगा तो वो नहीं हो सका।
उन्होंने कहा कि हिंदुस्तान के जो एक्शंस हैं 370 और 35A ये गलत हैं, इनको वापस लेना चाहिए। अगर 1% भी उम्मीद था हिंदुस्तान को कि चाइना भी बायलैटरल इश्यू करके इस मामले को खत्म करें, वो गलत है। इस किस्म के यूनिलैटरल एक्शन इन वायलेशन ऑफ इंटरनेशनल एग्रीमेंट और बायलैटरल एग्रीमेंट ये गलत है, ये इंटरनेशनल मामला है, ये बायलैटरल नहीं है।
पाकिस्तान और चीन ने अफगानिस्तान के मसले के हल के लिए तावन बढ़ाने पर इत्तफाक किया है और अफगानों की ज़ेरे क़यादत अफगानों की जानब से मफाहमत के अमल की हमायत की गई है। मुश्तरका एलामिया के मुताबिक पाकिस्तान और चीन ने अमरीका और तालिबान के मुज़ाकरात में पेशरफ्त को सराहते हुए बैनुल अफगान मुज़ाकरात पर जोर दिया है ताकि अफगानिस्तान के मसले का ऐसा हल निकाला जा सके जो तमाम फरीकैन को काबिले कबूल हो। वाज़े रहे कि पाकिस्तान, अफगानिस्तान और चीन के सह मुल्की मुज़ाकरात का तीसरा दौर गुज़श्ता रोज इस्लामाबाद में हुआ था जिसमें बाहमी तलुकात और अफगान अमन अमल पर तफसीली तबादला ख्याल हुआ, जबकि तीनों मुल्कों ने मिलकर इंसदादे दहशतगर्दी के लिए मजीद इकदामात करने पर इत्तफाक किया। अली फुरकान, उर्दू VOA, इस्लामाबाद।
इसी असर में अमरीका के दौरे पर आए हुए सूबे सिंध के गवर्नर इमरान इस्माइल ने कहा है कि दौरे से पहले कश्मीर के मामला सामने आए तो वज़ीर आज़म इमरान खान ने खसूसी ताकीद की कि अमरीका के दौरे में कश्मीर का जिक्र लाजमी तौर पर हर जगह किया जाए। इस वक्त हुकूमत की अवलीन तरजीह कश्मीर है। उन्होंने मजीद कहा कि इस वक्त सब यही कह रहे हैं कि कश्मीर में आज़ादाना नकल व हरकत की इजाज़त होनी चाहिए, इसलिए वहाँ से कर्फ्यू का खात्मा किया जाए। ज़राए इब्लाग को आज़ादी होनी चाहिए कि वह हालात को रिपोर्ट करे जबकि आज़ाद मुबसरीन कश्मीर के हालात जाकर दें। इसके बाद ये मामला अक़वामे मुत्तहिदा के क़रारदादों के तहत हल करने के इकदाम किए जाएँ। उन्होंने कहा कि जब तक कश्मीर का मसला हल नहीं होता पाकिस्तान और भारत में अमन कायम नहीं हो सकता। अमरीकी कानून साजों का जिक्र करते हुए उन्होंने कहा कि कुछ अरकान कांग्रेस कश्मीर के हवाले से करारदाद लाने को तैयार हैं। इमरान इस्माइल ने मजीद कहा कि पाकिस्तान जंग नहीं चाहता, भारत से मुज़ाकरात करने के मसाइल को हल करने के ख्वाह हैं, लेकिन सबसे पहले कश्मीर में अवाम पर मजालिम बंद किए जाएं। एक सवाल के जवाब में उन्होंने कहा कि इस वक्त मुल्क के हर खित्ते की तरजीह एक ही है और वो कश्मीर है। पाकिस्तान के नुमाइंदे दुनिया में जहाँ जा रहे हैं वो कश्मीर को उजागर कर रहे हैं। सूबाई मसाइल, अपना शहर, कारोबार और दीगर मामलात इसके बाद आते हैं। उन्होंने बरतानवी जरीदे की एक रिपोर्ट को, जिसमें उसने कहा था कि कराची को रहने के काबिल शहरों में इंतहाई निचले दर्जे पर है, مسترد کرتے ہوئے کہا کہ حقیقت پر مبنی نہیں ہے، کراچی میں جو خرابیاں ہیں انہیں حل کرنے کی ضرورت ہے۔ ان کا کہنا تھا کہ کراچی زندگی سے بھرپور شہر ہے، جبکہ یہ ملک کی معیشت کی ریڑھ کی ہڈی کی حیثیت رکھنے والا شہر ہے، اس لیے جو رپورٹ سامنے آئی ہے وہ کوئی ان کا اپنا سروے ہوگا۔ کراچی کے مسائل حل کرنے کے حوالے سے اقدامات پر گورنر سندھ کا کہنا تھا کہ پاکستان میں رائج نظام کے تحت تمام ذمہ داریاں صوبائی حکومت کی ہیں۔ ان کا مزید کہنا تھا کہ وفاق میں پاکستان تحریک انصاف کی حکومت ہے، جبکہ صوبے میں ایک اور جماعت پر سر اقتدار ہے، اور یہ اس جماعت کی ذمہ داری ہے کہ وہ صوبے کے مسائل کو حل کرے۔ کراچی کے مسائل کا ذکر کرتے ہوئے گورنر سندھ نے کہا کہ شہر کے میئر کا تعلق ایک اور جماعت ایم کیو ایم سے ہے، یہ تھوڑے سے معاملات سامنے آ رہے ہیں لیکن امید ہے کہ مسائل حل کر لیے جائیں گے۔ چلتے ہیں ایک بار پھر کشمیر کی صورتحال پر۔ پاکستان کے زیر انتظام کشمیر میں خود مختار کشمیر کی حامی تنظیم کے ہزاروں افراد کو پولیس نے ایل او سی پر پہنچنے سے روک دیا۔ پولیس کے ساتھ تصادم میں درجنوں مظاہرین اور پولیس اہلکار زخمی ہو گئے۔ پولیس کی طرف سے 30 کے قریب لبریشن کے حامیوں کو گرفتار کر لیا گیا۔ تفصیلات مظفرآباد سے روشن مغل کی رپورٹ میں۔
پاکستان کے زیر انتظام کشمیر میں جنگ بندی لائن کی طرف مارچ کرنے والے ایک قوم پرست کشمیری تنظیم کی حامی سینکڑوں افراد اتوار کے روز کنٹرول لائن پر دھرنا دینے میں کامیاب ہو گئے۔ لبریشن فرنٹ سردار صغیر خان گروپ کے ہزاروں حامیوں نے ہفتے کے روز پاکستانی کشمیر کے جنوبی ضلع راولا کوٹ سے جنگ بندی لائن کے مقام تتری نوٹ کی طرف مارچ شروع کیا تھا، جن کا جنگ بندی لائن سے چند کلومیٹر دور دیوار ہندی کے مقام پر پولیس سے تصادم ہوا، جس کے نتیجے میں دونوں اطراف درجنوں افراد زخمی ہو گئے، جن میں پولیس کے 19 اہلکار اور کئی مظاہرین شامل ہیں۔ اس موقع پر موجود راولا کوٹ کے صحافی خورشید بیگ نے وائس آف امریکہ کو صورتحال کے بارے میں کچھ یوں بتایا۔
انہوں نے آگے کھادہ تار لگا کے اور پولیس کی باری میں اپنی چیز کاٹے کھڑی کر کے روکا ہوا تھا۔ وہاں پہ جو جے کے ایل ایس کے چیئرمین ہے سردار سعید خان، انہوں نے جو ہے تو پورا امن دھرنے کا اعلان کیا۔ وہ لڑکے ذرا سے مسائل ہو گئے تھے اور پولیس والے بھی ذرا آپ کو پتا ہے شارٹ کر لیتے وہاں سے شیلنگ۔
پولیس حکام کے مطابق جموں کشمیر لبریشن فرنٹ اپنے دھڑے کے سربراہ اپنے 300 ساتھیوں کے ہمراہ اتوار کے روز ایل او سی تتی نوٹ کے مقام پر پہنچنے میں کامیاب ہو گئے، جہاں انہوں نے بھارتی کشمیر میں جاری کرفیو کے خلاف دھرنے کا آغاز کر دیا ہے۔ بھارتی کشمیر کی خصوصی حیثیت کے خاتمے کے بعد پاکستان کے زیر انتظام کشمیر میں مختلف سیاسی اور مذہبی اور مختلف شعبۂ زندگی سے تعلق رکھنے والے افراد کی طرف سے ایل او سی کی طرف مارچوں کا سلسلہ جاری ہے، اور حکومت کی طرف سے مظاہرین کو ایل او سی کے قریب جانے سے روکا جا رہا ہے۔ پاکستان کے زیر انتظام کشمیر کے سینئر وزیر طارق فاروق نے وائس آف امریکہ کو بتایا کہ حکومت نیتے افراد کو بھارتی فوج کے سامنے جانے کی اجازت نہیں دے سکتی۔
یہ جو متنازع ریاست ہے اس میں آ جا سکتے ہیں، لیکن ان کو بھارتی فوج کے سامنے کھڑا کر دینا یہ بھی کوئی عقل مندی نہیں ہے۔ البتہ جو ہے وہ مظاہرے ضرور ہونے چاہیے، مظاہرے لوگ کر رہے ہیں، لیکن وہ پرامن رہنے چاہیے، اور یہ جو کراسنگ ہے ایل او سی کی، اس کو جو ہے ابھی تک لیڈرشپ نے پراپرلی، جتنی لیڈرشپ آزاد کشمیر کی، انہوں نے ڈیسائیڈ نہیں کیا کہ کب کرنی ہے، کرنی بھی ہے کہ نہیں کرنی ہے۔ اس کی کئی جو بڑی سینسیٹیو جو ہے کئی وجوہات ہیں جن کو دیکھا جانا ضروری ہے۔ تو ان حالات میں میری تو اپیل ہے کہ جتنے مرضی چاہیں دھرنے دیں لوگ، جتنے مرضی چاہیں جلوس نکالیں، لیکن یہ ہے کہ آپ نے آپ کو بھارتی افواج کے سامنے ایکسپوز مت کریں، وہ چونکہ بہت ہی درندگی کا مظاہرہ کر رہے ہیں۔
پاکستان کی طرف سے ہفتے کے روز بھارت کے ڈپٹی ہائی کمشنر کو دفتر خارجہ طلب کر کے جمعے کے روز پاکستانی کشمیر کے کھوئی رٹا سیکٹر میں ایل او سی عبور کرنے کی کوشش کرنے والے مظاہرین پر فائرنگ کے اس واقعے کے خلاف احتجاج کیا گیا، جس میں 4 افراد زخمی ہو گئے تھے۔ روشن مغل، اردو وی او اے، مظفر آباد۔
اور اب چلتے ہیں عالمی خبروں کی جانب۔ ایران نے اعلان کیا ہے کہ وہ سن 2015 میں امریکہ کے ساتھ طے پانے والے جوہری معاہدے کی خلاف ورزی کرتے ہوئے یورینیم کی افزودگی 20% سے بڑھانے کے سمیت جدید سینٹری فیوجز بھی تیار کرے گا۔ ایران کے صدر حسن روحانی نے حال ہی میں جوہری معاہدے کے ضامن یورپی ملکوں کو مزید 60 روز کا الٹیمیٹم دیا تھا کہ وہ اسے امریکی پابندیوں کے اثرات سے بچائیں۔ امریکہ کی جانب سے ایران پر عائد پابندیوں کی وجہ سے اس کی تیل کی برآمدات میں 80% تک کمی آئی ہے۔ ایران کی جوہری ایجنسی کے ترجمان بہروز نے ہفتے کو ایک نیوز کانفرنس کے دوران بتایا کہ ایران نے جوہری تحقیق کا عمل دوبارہ شروع کرنے کے علاوہ جدید سینٹریفیوجز کی تیاری پر بھی کام شروع کر دیا ہے۔ امریکہ اور ایران کے درمیان 2015 میں طے پانے والے معاہدے کے تحت ایران کو جوہری پروگرام محدود کرنے کے عوض تیل برآمد کرنے کی اجازت دی گئی تھی، تاہم گزشتہ سال امریکہ کے صدر ڈونلڈ ٹرمپ اس معاہدے کو ناقص قرار دیتے ہوئے یک طرفہ طور پر اس سے دستبردار ہو گئے تھے۔ رواں سال مئی سے امریکہ نے ایران پر دباؤ ڈال رکھا ہے کہ وہ اپنے بیلسٹک میزائل پروگرام سے متعلق مذاکرات کے علاوہ خطے میں عسکریت پسند گروپوں کی حمایت چھوڑ دے۔ اور سمندری طوفان ڈورین کینیڈا کے ساحلی علاقے اٹلانٹک سے ٹکرا گیا ہے۔ تیز ہواؤں کے بارش ہیلیفیکس کے علاقے میں بجلی کا نظام درہم برہم ہو گیا ہے۔ ڈورین کے ساتھ چلنے والی ہواؤں کی رفتار اب زیادہ سے زیادہ 140 کلومیٹر فی گھنٹہ ہے، جبکہ بہاماز میں یہ طوفانی جھکڑ 285 کلومیٹر فی گھنٹہ کی رفتار سے چل رہے تھے، جس کی وجہ سے وہاں بڑے پیمانے پر تباہی ہوئی تھی۔ بہاماز میں ہلاکتوں کی تعداد بڑھ کر 48 ہو گئی ہے۔ حکام نے خدشہ ظاہر کیا ہے کہ ملبہ ہٹائے جانے کے بعد مزید لاشیں مل سکتی ہیں۔ جمعے کے روز سمندری طوفان نارتھ اور ساؤتھ کیرولائنا کے ساحل علاقوں سے ٹکرا کر میساچوسٹس کی طرف بڑھ گیا تھا، جس کے بعد یہ کینیڈا کے ساحل سے ٹکرایا ہے۔ اور برطانیہ کی خاتون وزیر برائے ورک اینڈ پینشن نے بریگزٹ پر وزیر اعظم بورس جانسن کی پالیسیوں پر احتجاج کرتے ہوئے استعفیٰ دے دیا ہے۔ برطانیہ کے وزیر اعظم جانسن نے اعلان کر رکھا ہے کہ وہ ہر صورت ڈیل یا بغیر ڈیل 31 اکتوبر کو یورپی یونین سے الگ ہو جائیں گے۔ برطانوی وزیر اعظم کی اس پالیسی سے ان کی اپنی پارٹی کے اراکین نے اختلاف کیا ہے، جس کی وجہ سے وہ برطانوی پارلیمنٹ میں اکثریت سے محروم ہو گئے تھے۔ بورس جانسن نے بریگزٹ سے متعلق ان کے منصوبے کی مخالفت کرنے والے 21 ارکان کو پارٹی سے نکال دیا تھا۔ اور ہانگ کانگ میں حکومت مخالف مظاہرین نے امریکہ کے صدر ٹرمپ سے اپیل کی ہے کہ وہ ہانگ کانگ کو چین کے اثر سے آزاد کروائیں۔ خبر رسائی ادارے رائٹرز کے مطابق اتوار کو ہانگ کانگ میں مظاہرین نے امریکہ کے قونصل خانے کی جانب مارچ کی۔ ہزاروں مظاہرین نے بینرز اور پلے کارڈ اٹھا رکھے تھے، جن پر درج تھا کہ امریکہ ہانگ کانگ کے شہریوں کی مدد کرے۔ اس موقع پر پولیس کی بھاری نفری بھی موجود تھی۔ ہانگ کانگ میں رواں سال جون میں شروع ہونے والے احتجاجی مظاہروں میں مسلسل شدت آ رہی ہے۔ یہ مظاہرے ہانگ کانگ کی حکومت کی جانب سے ملزمان کی چین کو حوالگی سے متعلق ایک قانونی بل متعارف کروانے پر شروع ہوئے تھے۔ تو یہ تھیں کچھ خبریں بین الاقوامی شعبے سے۔
میڈیم ویو 972 کلو ہرٹز پر، یہ ہے وائس آف امریکہ واشنگٹن۔ ہماری ویب سائٹ ہے urduvoa.com۔
تو سمین، یہ مہینہ ہے محرم الحرام کا، اور اسی مہینے کی مناسبت سے ہم نے انتخاب کیا ہے ایک ایسے شاعر سے آپ کو متعارف کروانے کا جو مذہب کے لحاظ سے ہندو ہیں، لیکن ان کی شہرت جو ہے وہ حمد، نعت گوئی، منقبت اور سلام کہنے میں ہے۔ ان کا نام ہے وجندر پرشاد اور انگریزی کے استاد ہیں، لیکن اس سے پہلے کہ ان سے بات کریں، ایک جھلک ان کی شاعری سے۔
اے خدا، تجھ سے تو کوئی بات چھپ سکتی نہیں، تو تو لا محدود ٹھہرا ہے ہر ایک حد کے لیے، کیا نہ سینے سے لگایا ہے تیرے قرآن کو، کیا نہیں جاگے ہیں ہم تیرے محمد کے لیے، کیا نہیں جاگے ہیں ہم تیرے محمد کے لیے، وید گیتا بائبل قرآن تو ہیں روشنی، وید گیتا بائبل قرآن تو ہیں روشنی، روشنی پا کر بھی کیوں بھٹکا ہوا انسان ہے، کس لیے جھکتے ہیں ہم ظلم و ستم کے سامنے، کیا بچے گا ہم پہ جب رخصت ہوا ایمان ہے۔
یہ آواز تھی پروفیسر وجندر پرواز صاحب کی، جو میرٹھ سے ہمارے ساتھ اس پروگرام میں شامل ہیں۔ وجندر پرواز صاحب بہت ہی معروف شاعر ہیں بھارت کے، اور انہوں نے نعت پر جو کام کیا ہے وہ بہت ہی قابل ذکر ہے اور ممتاز مقام رکھتا ہے اردو ادب میں۔ اور ساتھ ہی ساتھ میں آپ کو یہ بھی بتا دوں کہ عام طور سے، کیونکہ ہمارے پروگرام پاکستان میں زیادہ سنا جاتا ہے، تو ایک تصور یہ پایا جاتا ہے کہ شاید نعتیہ شاعری، حمدیہ شاعری، منقبت، سلام، یہ سب ان شورا سے مخصوص ہیں جن کا مذہب اسلام ہے، لیکن ان میں ایک ممتاز مقام وجندر پرواز صاحب کا ہے. آداب پرواز صاحب.
جی آداب. جی آداب.
بہت شکریہ پروگرام میں آنے کا. اور
ہمارے کا بھی شکریہ.
تو آپ کہاں میرٹھ میں ہیں اس وقت؟
ہاں میں میرٹھ میں ہوں، یو پی میں، ہندوستان میں.
اچھا تو آپ انگریزی پڑھایا کرتے تھے؟
ہاں میں نے 32 سال 3 کالجوں میں انگریزی پڑھائی ہے.
اچھا
اور اب میں ریٹائر ہوں، اپنے گھر پر ہوں، شاعری میں ہوں، رات دن اسی میں میرے تخلیق ہوں.
تو وجندر پرواز صاحب، جیسا کہ میں نے شروع میں کہا، آپ نے سننے والوں کو بتایا کہ ایک تصور یہ ہے ہمارے یہاں کہ اگر بھجن ہے تو وہ ضرور کسی ہندو مذہب سے تعلق رکھنے والے شاعر سے مخصوص ہے، اور اس طرح نعتیہ، حمدیہ، سلام، یہ سب مسلمانوں سے. لیکن مجھے معلوم ہے کہ ہندوستان میں بہت سے شعرا ہیں جن کا مذہب اسلام نہیں ہے، لیکن وہ بڑی کمال کی شاعری کر رہے ہیں. تو تھوڑا سا آپ ان کے بارے میں ہمیں بتائیے ایک تاریخ.
دیکھیے ایسا ہے، شاعری کا کوئی مذہب نہیں ہے. شاعری اسلام سے تعلق رکھے یا ہندوازم سے رکھے یا عیسائیت سے رکھے، شاعری تو انسانیت کا پیغام ہے. اور جو بھی ہمارے قرآن کے مطابق، اسلام کے مطابق جو بھی لوگ آئے یا ادھر بھی آئے، وہ سب پیغام انسانیت دے کے گئے. حسین صاحب، امام حسین آئے ہمارے، اور ہمارے پیغمبر نبی آئے، رسول صلی اللہ تعالیٰ علیہ وسلم آئے، سب نے انسانیت کا ہی ہمیں پیغام دیا. اور ہندوستان میں غیر مسلم شعرا کی بہت بڑی تعداد ہے. جگن ناتھ آزاد رہے ہیں، تلوک چند محروم ہیں، لبو رام جوش ملسیانی ہیں، عرش ملسیانی ہیں، بہت لوگوں نے شاعری پر کام کیا. ہریش چندر اختر ہیں، نعت میں بھی کام کیا، منقبت میں بھی کام کیا، سبھی طرح کام کیا، شاعری میں، غزل میں، نظم میں بھی کام کیا. تو مسلمان ہونے سے کوئی تعلق نہیں ہے اس کا.
تو کیوں نہ اس آج کے دن کا آغاز ہم کرتے ہیں حمد سے، اگر آپ ہمیں سنائیں.
تو میں 2-4 شعر ایک حمد کے آپ کو سناؤں. مجھے تجھ پہ پورا یقین ہے، تو کرے گا دکھ کی دوا خدا، میں تیرے یقین کی آبرو، میری آبرو کو بچا خدا. میں تیرے یقین کی آبرو، میری آبرو کو بچا خدا. میں کہوں تو کیسے کہوں بھلا، کبھی اپنا جلوہ دکھا خدا. میں کہوں تو کیسے کہوں بھلا، کبھی اپنا جلوہ دکھا خدا. مجھے طور و موسیٰ کے حشر کا ہے ذرا ذرا سا پتا خدا. مجھے طور و موسیٰ کے حشر کا ہے ذرا ذرا سا پتا خدا. کی ایک شعر نعت کا، حمد کا شعر. میرے دل کی مجھ سے حفاظتیں، جو نہ ہو سکیں تو میں کیا کروں. میرے دل کی مجھ سے حفاظتیں، جو نہ ہو سکیں تو میں کیا کروں. یہاں ہاتھ ہاتھ میں سنگ ہے، میرے آئینے کو بچا خدا. میرے دل کی مجھ سے حفاظتیں، جو نہ ہو سکیں تو میں کیا کروں. یہاں ہاتھ ہاتھ میں سنگ ہے، میرے آئینے کو بچا خدا. اور چند میں آپ کو 2-3 مصرے اے نعت پہ میں آؤں ذرا.
جی ضرور.
اے مصطفیٰ رسول خدا سرور عظیم، اے مصطفیٰ رسول خدا سرور عظیم، یاد آ رہے ہیں آپ، یاد آ رہے ہیں آپ، محبت لیے ہوئے اپنے کرم کے گیسوئے انوار کھول دیں. در پر کھڑا ہوں بھیک کا کاسا لیے ہوئے، در پر کھڑا ہوں بھیک کا کاسا لیے ہوئے. یہ میں نے 2 شعر آپ کو سنائے. یہ ٹھیک اس حمد کے ساتھ ہی جڑے ہوئے شعر میں نے آپ کو سنائے، اس لیے پڑھے ہیں.
اچھا واقعہ کربلا پہ بھی آپ نے بڑی خوبصورت شعر کہے ہیں.
ہاں کربلا کے بارے میں میں نے ایک پوری کتاب بھی لکھی ہے.
جی
فی الحال مجھے 2 شعر اس میں آپ دیکھیے. دراصل شعر منقبت میں ہوں کسی میں ہے، وہ کچھ ایسی بات کہی جانی چاہیے جو عام طور سے زیادہ تر لوگوں تک پہنچ کے دکھائی دے کہ ہاں ایک حقیقت یہ ہے. میں نے کہا ہے کہ ندیاں حسین کی ہیں، سمندر حسین کا، سب چیزیں انہی کی ہیں، انہی کی معرفت ہیں. ندیاں حسین کی ہیں، سمندر حسین کا، لختے جگر ہے پیاس سے پتھر حسین کا. ندیاں حسین کی ہیں، سمندر حسین کا، لختے جگر ہے پیاس سے پتھر حسین کا. جب ظالموں نے کاٹ کے ایک سمت رکھ دیا, جب ظالموں نے کاٹ کے ایک سمت رکھ دیا, شمس و قمر نے چوم لیا سر حسین کا, شمس و قمر نے چوم لیا سر حسین کا. اس طرح بہت ساری چیزیں میں نے کہی ہیں.
اچھا آپ کا یہ کمال بھی ہے کہ آپ کو کاغذ پہ دیکھنے کی ضرورت نہیں پڑتی, آپ کو یاد رہتی ہیں چیزیں.
کبھی نہیں پڑھا زندگی میں, اور مزے کی بات یہ میم میں نے 7-7 گھنٹے بھی اپنا کلام پڑھا ہے.
جی
بہت جگہ مجھے اسپیشلی بلایا جاتا ہے, ایک دو شاعر اور آتا ہے, اور 7 گھنٹے تک بھی میں نے کھڑا ہو کر کلام کو
بس پڑھا ہے. یہاں بھی آپ کافی دیر تک آپ کو بولنا ہے. تھوڑا سا ہمیں بتائیے کہ یہ جو آپ کی ہوئی دلچسپی, جو آپ نے بات کہی صوفی سے درست ہے کہ انسانیت کا کوئی مذہب نہیں ہوتا, لیکن ضروری نہیں کہ اس کو ایکسپریشن میں بھی ہم ڈھال سکیں. تو آپ نے جب اپنے اس عقیدت کو شکل دی نعت کی, تو پھر یہ کب سے سلسلہ شروع اور کیسے ہوا؟
فراق گورکھپوری کا ایک شعر یاد آتا ہے, مکتے کا شعر ہے ان کا, کہ یوں ہی فراق نے عمر بسر کی, کچھ غمیں جانا کچھ غمیں دوراں. تو یہ زندگی کی شروعات تو وہی ایک عشقیہ ماحول زندگی کا, ان چیزوں سے شروع ہوتے رہے, یہ درد دل کی طرف دوڑتے رہے, ذہن میں ان کا خوف بنتا چلا گیا. دل کا تو تعلق خوف سے ہوتا نہیں کچھ,
جی
ذہن میں بنتا چلا گیا. آتے آتے چیزیں کچھ حاصل ہو کچھ نہیں ہوئی, تمام چیزیں جھکتی چلی گئیں, پھر سماج آیا, زندگی آئی, تمام چیزیں آئیں, تو ان سب سے مل جل کر جو مل پایا وہ تمام شاعری میں آ گیا. یہ غزل بڑی سادہ سی غزل ہے, سادگی میں کچھ شعر ہو جاتے ہیں, سن لیجیے چند شعر آپ.
جی
ضبط کا پاس دلانے والے کیا ترکیب نکالوں میں, ضبط کا پاس دلانے والے کیا ترکیب نکالوں میں, آنسو پوچھوں دل کو تھاموں یا زنجیر سنبھالوں میں.
واہ واہ بہت.
ضبط کا پاس دلانے والے کیا ترکیب نکالوں میں, آنسو پوچھوں دل کو تھاموں یا زنجیر سنبھالوں میں. شعر سنیے, گہرا تیر لیے سینے میں کیسے بستی پار کروں, گہرا تیر لیے سینے میں کیسے بستی پار کروں, اور یہ بھیگا جسم لہو میں کس کے در پر ڈالوں میں.
واہ واہ بہت.
اور یہ بھیگا جسم لہو میں کس کے در پر ڈالوں میں. ایک شعر اور سنیے, خاص پہلو سے شعر کا ہے, ہر خنجر کی دھار لیے ہے تیری نظر کی باری کی, ہر خنجر کی دھار لیے ہے تیری نظر کی باری کی, ہر قاتل منصوب تجھی سے کس کا نام اچھالوں میں.
واہ واہ واہ.
ہر قاتل منصوب تجھی سے کس کا نام اچھالوں میں. ایک اور شعر دیکھیے, جتنے لوگ ملے بھوکے ہیں سب عزت افزائی کے, جتنے لوگ ملے بھوکے ہیں سب عزت افزائی کے, آخر اپنا چھوٹا سا سر کن قدموں میں ڈالوں میں.
واہ 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 بہت.
آخر اپنا چھوٹا سا سر کن قدموں میں ڈالوں میں. آخری شعر اس غزل کا پڑھ رہا ہوں میں, آخر اپنا چھوٹا سا سر کن قدموں میں ڈالوں میں. شعر کا ہے, چھوڑ کے تیری زلف کا سایہ اس دنیا کا ہو جاؤں, چھوڑ کے تیری زلف کا سایہ اس دنیا کا ہو جاؤں, ایک بیماری سے بچنے کو 100 بیماری پالوں میں, ایک بیماری سے بچنے کو 100 بیماری پالوں میں. مکتے کا شعر ہے, گھر گھر قاتل کی تائیدیں کون بچانے آئے گا, گھر گھر قاتل کی تائیدیں کون بچانے آئے گا, چاہے جتنا شور گلی میں اے پرواز مچا لوں میں.
واہ واہ.
چاہے جتنا شور گلی میں اے پرواز مچا لوں میں. یہ غزل میں نے آپ کو سنائی ہے.
بہت خوبصورت. میں بلکہ سوچی تھی, اور میری جو پروڈیوسر ہیں نیلوفر, انہوں نے بھی کہا کہ ان کی اردو کتنی اچھی ہے, اور اس کے کہنے کی وجہ یہ ہے کہ ہم ایسا نہیں سمجھتے, ظاہر ہے ہندوستان میں اردو پیدا ہوئی ہے تو یہ تو ہمیں کوئی حیرت نہیں ہے اس بات پہ, لیکن جب ہم دیکھتے ہیں اب پروگرام وغیرہ تو ہمیں ایسا لگتا ہے کہ کچھ لفظ ہیں جو اب لوگ ادا نہیں کر سکتے, جیسے زے نہیں بول سکتے, تو کس طرح قائم رکھ سکے آپ اس چیز کو؟
ہاں دیکھیے ایسا ہے कि जो भी इंसान के अंदर है वो बाहर आएगा, वो कागज पे आएगा। अब कागज पे दिल की बात आ जाए तो ज्यादा अच्छा है, और मसनवी चीजें लोग लिखते फिरें तो उससे तो देखो कोई चीज बनती नहीं है। उर्दू बहुत दिल की जुबान है, बहुत मिठास लिए हुए है, लताफत लिए हुए है, सदाकत लिए हुए है, और बहुत नाजुक है। इसमें गजल में को मैं वसीम बरेलवी से कह रहा था एक दिन, भाई है मेरे, बड़े भाई हैं, बड़ी मोहब्बत करते हैं, कि गजल उतना बोझ बर्दाश्त नहीं करती जितना लोग उस पर डाल रहे हैं। दुनिया भर के उसमें मिस्टिसिज्म को भर दिया है, सिंबोलिज्म को दुनिया भर में उठाए फिर रहे हैं। सीधी सादी बात कहनी चाहिए।
मगर आप ही ने तो कहा है कि गजल की हिम्मतें देखो क्या क्या बोझ ढोती है।
बोझ ढोती है गजल की हिम्मत। ये वो बोझ जो है, वो बोझ जो है वो एहसासात का बोझ है, अल्फाज का बोझ नहीं है। तो कहा तभी ये दुनिया पूरी एक जगह इकट्ठा होके मोहब्बत दे सकती है।
बस मेरी दुआ है कि आप जैसे लोग अगर हो जाए ना तो ये सारे लड़ाई झगड़े खत्म हो जाए दुनिया से। परवाज साहब ये बताइए कि आप जो लिखते हैं देवनागरी में लिखते हैं या उर्दू में?
ऐसा है, उर्दू मैंने किसी स्कूल में कभी नहीं पढ़ी। मेरी सब मेहनत अपनी प्राइवेट अपनी है, अपना सब मैंने सीखा है। उर्दू रस्मुल खत में मैं लिख रहा हूँ, और यहाँ हिंदी में भी मेरी किताबें आती हैं, तो हिंदी में भी लिखता हूँ, उर्दू में भी लिखता हूँ।
अब वैसे आपको क्या नजर आता है उर्दू शायरी का मुस्तकबिल, क्योंकि जाहिर है कि बहुत सारे लोग उर्दू जबान।
मुस्तकबिल बहुत बहुत खूबसूरत
नहीं है। पूरा सवाल ये है मेरा कि जाहिर है कि जो बच्चे अब जो ये नई नस्ल है, ये इनमें बहुत सारे बच्चे उर्दू नहीं पढ़ सकते रस्मुल खत के लिहाज से।
थोड़ा रस्मुल खत में थोड़ी दिक्कत लोगों को इसलिए आ रही है, अब जो लोग उधर उर्दू में वो फारसी वाला रस्मुल खत सीख के आना चाहते हैं तो उसको सीखेंगे
जी,
उसको सीख रहे हैं लोग, खूब सीख रहे हैं उसे भी। और ये हमारी एक खुशकिस्मती है कि हमें कंप्यूटर पे भी वो मिल गया, आने लगता है, छप रहा है, सब ठीक हो रहा है। अच्छा। अब वो पहले तो उस तरह छपता नहीं है जैसे पहले छपता था, अब तो सब कंप्यूटर पे आया हुआ है, और उर्दू रस्मुल खत को भी सीख रहे हैं और हिंदी में भी लोग कह रहे हैं। लेकिन जहाँ तक उर्दू की सही ट्रेनिंग है, शायरी की सही ट्रेनिंग है, वो उर्दू रस्मुल खत से ही नजर आती है, जो मैंने महसूस किया है।
क्या देवनागरी में जे और फे जैसे लफ्ज ये नहीं है, अल्फाबेट नहीं है, मतलब किस वजह से जो अब नए बच्चे हैं, बच्चे या नौजवान, वो क्यों नहीं बोल सकते? जैसे गजल को वो गजल नहीं कह सकते
वो मैंने बता ना, उन्हें ट्रेनिंग नहीं है, जब उसकी वो तलफ्फुज इसलिए नहीं है कि उर्दू रस्मुल खत तो है नहीं।
अच्छा।
और अब उर्दू रस्मुल खत नहीं है, अब हिंदी वाले उसके नीचे बिंदी बिंदी लगाते हैं, उससे काम चलता नहीं है।
अच्छा। लेकिन दिलचस्पी मैं देखती हूँ कि जो यंग जनरेशन है उसको भी गजलों में बेपनाह दिलचस्पी है। कभी मैं ये जो
हमारे यहाँ देखिए उर्दू में भी जो उर्दू रस्मुल खत है उसमें भी जो हिंदुस्तानी या पाकिस्तानी लोग हैं उनका तलफ्फुज भी ठीक। अब जैसे जाल है, जे है, जुआद है, जुआए है, इनका भी हम अलग अलग करके तलफ्फुज नहीं कर पाते हैं।
दुरुस्त।
हाँ, बस जे 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 में जे बोलते हैं, नहीं तो जाल का अलग। अब नजर है जे नून जोए रे, नजर है और नजर है नून जाल रे है, तो दोनों को हम जे ही कह रहे हैं उसको, जबकि वहाँ जाल अलग है, जोए अलग
है। हाँ, बिल्कुल।
तो ये बड़ा प्रॉब्लम है कि सीख कर नहीं। आज शायरी में सीख कर कितने हैं? मैं समझता हूँ हिंदुस्तान में अगर 150 शायर हैं तो सिर्फ 5 या 6 हैं जिन्होंने उसके रस्मुल खत के अलावा उसकी शायरी की कवायद को सीखा है, ग्रामर को सीखा है।
बिल्कुल।
जो सोशल रिफॉर्म है हमारे रसूल सल्लल्लाहु ताला का, जो सोशल रिफॉर्म है और उनकी जो सीरत है, उसी को नात में मैं महसूस करता हूँ, सुकून मुझे मिलता है। मैं मक्ते से साबित कर दूँ, शायरी को शायरी से साबित करूँ, मैंने कहा कि इस परवाज एक मक्ते का, मेरी नात का मक्ता है
जी।
इस परवाज के दिल में तुम्हारी कुछ तो मोहब्बत होगी ही, इस परवाज के दिल में तुम्हारी कुछ तो मोहब्बत होगी ही, जब जब नात के शेर कहे है दीवाना हो जाए है।
वाह वाह वाह।
इस दुनिया की भीड़ में जब जब मेरा दिल घबराए है, सल्लल्लाहु अलैहि वसल्लम याद तुम्हारी आए है। तुझको डर है मैं ना कहीं इस कैफ में शामिल हो जाऊं, और ही सबा तू लुक छुप करियूं सूए मदीना जाए है। किसमें हिम्मत है झुटलाए तारीख की सच्चाई को, तारा तारा मेरे नबी का नक्शे पा कहलाए है। इस परवाज के दिल में तुम्हारी कुछ तो मोहब्बत होगी ही, जब जब नात के शेर कहे है दीवाना हो जाए है। तो ये नात तो एक
एक एक तपस्या है, एक मदहत है। रसूल ताला ने काम किया है तो उस काम का, हम जब उनकी सीरत में जाते हैं, अभी पाकिस्तान के एक नाथ है मैम, वो आपने सुनी होगी, उसका एक छाती में एक शेर सुना उसका, वो जिस वक्त हलीमा की गोदी महबूब खुदा से रोशन थी, उस वक्त हलीमा दाई के घर बार का आलम क्या होगा। फिर तो मैंने उस जमीन में अल्लाह का कर्म हुआ और नबी का इशारा, मैंने नात कही। दो तीन शेर आप सुन लीजिए
जी।
ये सोच के महवे हैरत हूँ, सरकार का आलम क्या होगा। ये सोच के महवे हैरत हूँ, सरकार का आलम क्या होगा। जब जिक्र से इतना लुत्फ मिला, दीदार का आलम क्या होगा। जब जिक्र से इतना लुत्फ मिला, दीदार का आलम क्या होगा। वो खून खराबे से बचकर हिजरत के लिए तैयार हूँ। ही इज एपोस्टल ऑफ पीस, पीस के लिए, अमन के लिए उन्होंने समझौता कर लिया, दस्तखत किए और मक्का को छोड़ के मदीना चले आए
जी।
वो खून खराबे से बचकर हिजरत के लिए तैयार हुए। उस जर्फ की उसत क्या कहिए, किरदार का आलम क्या होगा। और शेर का है कि जो कोहे गुरूर है इंसान को, इंसान के गुरूर का जो पहाड़ है, मैं जो कोहे गुरूर है इंसान को अल्फाज के पेशे से काटे, ऐ माहे अरब उन होंठों पर गुफ्तार का आलम क्या होगा।
वाह
वाह। ए माहे अरब उन होंठों पर गुफ्तार का आलम क्या होगा। जब भूख लगी बेचैन हुए तो पेट से पत्थर बांध लिए। जब भूख लगी बेचैन हुए तो पेट से पत्थर बांध लिए। अहबाब पे क्या बीती होगी, अग्यार का आलम क्या होगा।
वाह।
और शेर कहा कि जिस गार की खिलवत में उनकी जिब्रील से बातें होती थी, जिस गार की खिलवत में उनकी जिब्रील से बातें होती थीं, उस गार के जानो दिल सदके उस गार का आलम क्या होगा। और एक हिस्टोरिकल चीज मैंने कही है मैम इसमें, वो नमाज के लिए जा रहे इमाम हैं तो कांटा लगता है पाँव में, खून आता है, रुकते हैं, शेर देखे, किसी ने भी ये कहा नहीं होगा इस ख्याल को, मैंने कहा है, अल्लाह ने कहलवाया है। तो मैंने कहा है कि जो पाए मुबारक में चुभकर आका के लहू से सुर्ख हुआ, जो पाए मुबारक में चुभकर आका के लहू से सुर्ख हुआ, ऐ फसले बहारा तू ही बता उस खार का आलम क्या होगा।
वाह वाह वाह।
जो पाए मुबारक में चुभकर आका के लहू से सुर्ख हुआ, ऐ फसले बहारा तू ही बता उस खार का आलम क्या होगा। और आखिरी शेर का है कि जिस फर्श पे उनके पांव पड़े, जिस घर के नबी मेहमान हुए, जिस फर्श पे उनके पांव पड़े, जिस घर के नबी मेहमान हुए, क्या वजद में होंगे बामो दर दीवार का आलम क्या होगा। क्या वजद में होंगे बामो दर दीवार का आलम क्या होगा। और मक्ते का शेर हमने कहा है, आज फरिश्ते खुद आकर जिसके बच्चे को नहलाएं, परवाज फरिश्ते खुद आकर जिसके बच्चे को नहलाएं, उस माँ का मुकद्दर क्या कहिए, उस प्यार का आलम क्या होगा।
बहुत।
तो ये चंद चीजें हैं जो नात कहलवाती हैं
और जो कैफियत आप बता रही होती है।
अपनी मर्जी से कुछ नहीं है, अल्लाह का जो हुक्म है, जो उसकी कर्म फरमाई है, वही आती है। जो जिसे उसने जो बनाना चाहा बन गया, बस वही सब उसी का है जो है।
बिल्कुल। क्या पाकिस्तान कभी जाना हुआ आपका या नहीं?
नहीं, पाकिस्तान बहुत हसरत है, एक हसरत है, और चाहता हूँ ये दिल ही दिल में ना रहे, ये चाहता हूँ कोई सहारा मिल जाए तो मैं पाकिस्तान में खुलकर अपना कलाम पढूं।
अच्छा, एक आप तकलीफ कर सकते हैं, अगर आप अपने कमरे का दरवाजा बंद कर लें, बाहर से शोर की बहुत आवाज आ रही है आपके।
हाँ, मैं जरा, अरे कहाँ गया पिंटो?
शामिल है
जी।
बड़ी देर बाद मुझे ख्याल आया कि मैं आपसे कहूँ दरवाजा बंद कर दीजिए।
हाँ, वो दिल्ली से लड़का आ गया था जो इधर बैठा था।
अच्छा अच्छा।
तो वो दिल्ली हॉस्पिटल है हमारा, लड़का डॉक्टर है बड़ा भी वहाँ। बीच में एक नज्म है मेरी मैम, शायर
जी,
तो उसमें मैंने, बहुत सारे पूछते हैं शायर क्या है, शायरी क्या है, कैसे शुरू हुआ क्या, तो उसमें से बीच में से दो चार स्टेंजे में पढ़ रहा हूँ आपको।
अच्छा।
फूंक देते हैं नशे मन जो गुलिस्तान के लिए, 10-5 लाइन सुनिए आप
जी।
फूंक देते हैं नशे मन जो गुलिस्तान के लिए, क्या उन्हें फसले बहारा ने नवाजा है कहीं। खूने दिल जिनका झलकता है गुलों के रुख पर, उनके हिस्से में तो कांटों की चुभन तक भी नहीं। میری پوجا بھی یہی میری نمازیں بھی یہی میری پوجا بھی یہی میری نمازیں بھی یہی درد انسان کو الفاظ میں ڈھالے جاؤں انقلابات کی آشاؤں کو امیدوں کو شیر کی شکل میں کاغذ پہ اچھالے جاؤں آہ وہ بزم سخن جس کو سجانے کے لیے میر و غالب نے کلیجے کا لہو تک بھی دیا آہ وہ فن جسے گردوں پہ بٹھانے کے لیے جوش و اقبال نے ہر درد کو تسلیم کیا اے میری فکر سخن تو بھی وفاداری سے سلسلہ میرے تخیل کا جڑا رہنے دے اے میرے دور کی تہذیب خدا کی خاطر کچھ بھی لے لے تو مگر فن کو بچا رہنے دے کچھ بھی لے لے تو مگر فن کو بچا رہنے دے سوچتا ہوں یوں ہی کب تک مجھے جینا ہوگا جیسے انگلینڈ میں روتا رہا اندھا ملٹن صفحے آپ پہ جیسے ہو کسی کیٹس کا نام بستر خار پہ جیسے کسی شیلی کا بدن اور یہی سوچ کے پھر سوچنا پڑتا ہے مجھے اور یہی سوچ کے پھر سوچنا پڑتا ہے مجھے ایک شاعر کے مقدر میں وفا ہے ہی نہیں آئینہ ہے دل شاعر تو زمانہ پتھر ان کے ٹکراؤ میں جینے کا مزہ ہے ہی نہیں ورنہ کیا بات تھی زندہ میں گھٹے فیض کا دم ورنہ کیا بات تھی زندہ میں گھٹے فیض کا دم اور زنجیر تباہی کو نرالا چومے سینہ گنگ پہ ہاتھی کا رکھا جائے پاؤں ایک وحشی کی طرح روس میں پشکن گھومے آخری مصرے پڑھوں جس سے تابندہ ہو یہ پیکر ظلمات جہاں سوچتا ہوں کہ وہ تنویر کہاں سے لاؤں دیکھ کر جس کو رہے حق پہ چلائے بشر فرض انسان کی وہ تصویر کہاں سے لاؤں.
تو پرواز صاحب آپ نے واقعات کربلا تو نثر میں لکھے ہیں تو آپ نے کربلا کے واقعات پہ کچھ اور بھی لکھا نظم کی صورت؟
ہاں کربلا کے واقعات پہ تو میں نے کافی لکھا ہوا ہے کافی لکھا ہے. دیکھو ایک شعر میں آپ کو سنا یوں یوں کربلا کی خاک سجائی ہے تاک پر یوں کربلا کی خاک سجائی ہے تاک پر محسوس یہ ہوا میرے گھر میں حسین ہے. میں اب بالکل نیا شعر ہے دیکھیے
جی.
یوں کربلا کی تاک سجائی ہے یوں کربلا کی خاک سجائی ہے تاک پر محسوس یہ ہوا میرے گھر میں حسین ہے. احساس اٹھاتے ہیں لطافت کا گلوں کی یہ شمر وغیرہ کی طرف شعر گیا. احساس اٹھاتے ہیں لطافت کا گلوں کی معصوموں کی لاشوں سے زمین پاٹنے والے دنیا کو محبت کا سبق دے نہیں سکتے انسانوں کو فصلوں کی طرح کاٹنے والے.
بہت خوب.
ہاں انسانوں کو فصلوں کی طرح کاٹنے والے.
تو میں یہ سمجھ سکتی ہوں کہ ظاہر ہے کہ آپ جس طرح کے شاعر ہیں تو روحانیت کا آپ پہ گہرا اثر ہوگا. تو کوئی ایسا تجربہ جو آپ کو ہوا ہو مطلب اپنے سفر میں یہ جو آپ کیونکہ میں نے سنا ہے کہ آپ یہ کہتے ہیں کہ آپ نے زندگی میں جو کچھ آپ کو حاصل ہوا وہ اسی کی دین ہے. آپ نے جو کچھ کہا جو موضوع آپ نے چنا اس نے آپ کو اللہ نے پھر بہت نوازا اس کے بعد. تو یہ سچ ہے؟ یہ سچ ہے.
دیکھیے ایسا ہے جیسے ہمارے حضرت امام حسین اور یہ تمام فیملی کی جو قربانی ہے یہ اور قربانیوں سے بالکل تھوڑا سیپریٹ ہو کر چلتی ہے کہ دوسرے کے یقین پر یہ شہید ہوئے ہیں. بلایا گیا فیصلوں کے لیے بلایا گیا اور باتوں کے لیے اور وہ اتنے فریب اور اتنی سازشوں سے قتل کر دیا گیا. چھوٹے چھوٹے بچوں کو پانی نہیں مل رہا ہے پانی جبکہ اللہ کی دی ہوئی ایک چیز ہے اور وہاں بھی وہ چیز بھی نہیں ہے. اور بھی لوگ شہید ہوئے اوروں نے بھی جان دی ہیں لیکن یہ ایک یقین کا قتل تھا. ایک یقین کو ختم کیا گیا اور اتنا ایک ایسا ہوا کہ میں ساری دنیا بھی اگر روئے وقت محرم پر ساری دنیا بھی اگر روئے تو آنسو بھی کم رہ جائیں گے وہ بھی کم ہے. اتنا بڑا ظلم اور اس طرح کیا اور اتنا کام کیا گیا کہ ایک ساری دنیا کے لیے وہ ایک لیڈرشپ لے رہے ہیں. وہ ایک دو قوم سے مت تعلق نہیں رہ گیا وہ قوموں کے دائروں سے باہر نکل کے اتنی بڑی کربلا کی جو حادثات ہیں واقعات ہیں وہ کسی ایک قوم یا ایک مذہب تک نہیں ہے وہ تو سب کے ہیں.
میری پوجا بھی یہی میری نمازیں بھی یہی درد انسان کو الفاظ میں ڈھالے جاؤں. یہ تھے بھارت کے ایک ممتاز نعت گو شاعر وجندر پرواز صاحب جو بات کر رہے تھے تمام مذاہب کے اس پیغام پر جو سلامتی امن اور محبت سے متعلق ہے.
اسی پیغام کو دہرایا ہے بھارت ہی کے ایک انتہائی مقبول شاعر انور جلال پوری صاحب نے، جو اب اس دنیا میں نہیں ہے. گزشتہ سال ان کا انتقال ہو گیا. وہ 2015 میں میرے پروگرام کچھ تو کہیے میں آئے تھے اور انہوں نے بتایا تھا کہ ان کا خاندان مذہبی ہے، ان کے والد خود حافظ قرآن تھے. انور صاحب نے خاص طور پر بات کی تھی اپنے ایک انتہائی اہم کام کی جو ہندوؤں کی مذہبی کتاب بھگوت گیتا کے ترجمے سے متعلق ہے. تو سنتے ہیں ان کے ساتھ گفتگو سے کچھ اقتباس. مغرب میں تو لوگوں نے کیے ہیں گیتا کے ترجمے، اردو میں سے پہلے آپ سے پہلے کسی نے کیا؟
جب میں نے اس میں پڑھنا شروع کیا تو میں آپ کو بتاؤں کہ 1857 کے بعد گیتا کے 24 ترجمے اردو میں ہو چکے ہیں منظوم
جی
شاعری میں.
اچھا.
اور تقریباً 69 ترجمے ہیں جو پروز میں ہوئے ہیں. لیکن یہ سارا کام تہدہ ہندوستان میں ہوا، جس میں بڑا نمایاں رول لاہور کا رہا، امرتسر کا رہا، پاکستان کا رہا، دلی کا رہا. تو بہت ترجمے ہوئے لیکن کوئی ترجمہ اس لیے عوامی شکل نہیں اختیار کر پایا کہ وہ فارسی زدگی اس میں بہت زیادہ تھی. میری شاعری جو ہے وہ بہت ہی آسان زبان میں ہے. میں مثال کے طور پر آپ کو بتاؤں کہ گیتا میں آتما اور جسم کے تعلق کا ایک اظہار ہے، اسے آپ سنیے.
جی
کہ نہ یہ آتما قتل کرتی کبھی، نہ یہ آتما قتل ہوتی کبھی، جنم اور مرن سے ہے یہ بالا تر، یہی اس کی تعریف ہے مختصر، ہمیشہ سے ہے اور ہمیشہ رہے، چراغ ایسا جس کی نہ لو بجھ سکے، بدن قتل ہوتا ہے ہو جانے دو، صدا کے لیے اس کو سو جانے دو، مگر آتما ہے اجر اور امر، یہ برہمان سارا ہی ہے اس کا گھر، بدن روح کی صرف پوشاک ہے، وگرنا یہ تن تو فقط خاک ہے، لباس کوہن تو بدلنا ہی ہے، نیا پیرہن پھر پہننا ہی ہے، بدن تیاگ کر جانے جاتی کہاں، نیا ڈھونڈ لیتی ہے کوئی مکان. یہ ترجمہ
بہت
میں نے یا آتما اور شریر کے تعلق کا، یعنی روح اور جسم کے تعلق کا جو ترجمہ ہوا وہ یہ ہوا. اسے ہٹ کے میں بتاؤں آپ کو، اس میں ایک بڑا مشہور شلوک ہے گیتا کا، یدا یدا ہی دھرمس کا ایک فلسفہ ہے کہ جب جب دنیا میں دھرم کو نقصان پہنچتا ہے، شرافت جو ہے وہ خطرے میں پڑ جاتی ہے، انسانیت کا چہرہ جو ہے وہ اس کی چمک ختم ہونے لگتی ہے، تب مطلب ہندوستان کے قدیم فلسفے کی روشنی میں بھگوان جو ہیں وہ سوئم جنم لیتے ہیں، انسان کی شکل میں وہ خود پیدا ہو جاتے ہیں. تو اس کو ذرا سا سنیے کہ فرائض سے انسان ہو بیزار جب، فرائض سے انسان ہو بیزار جب، ہو ماحول سارا گنہگار جب، برے لوگوں کا بول بالا رہے، نہ سچ بات کو کہنے والا رہے، کہ جب دھرم کا دم بھی گھٹنے لگے، شرافت کا سرمایہ لوٹنے لگے، تو پھر جگ میں ہونا ہے ظاہر مجھے، جہاں بھر میں رہنا ہے حاضر مجھے، برے جو ہیں ان کا کروں خاتمہ، جو اچھے ہیں ان کا کروں میں بھلا، دھرم کا زمانے میں ہو جائے راج، چلے نیک رستے پہ سارا سماج، اسی واسطے جنم لیتا ہوں میں، نیا ایک سندیش دیتا ہوں میں.
گیتا کئی ہزار سال پرانی کتاب ہے، لیکن اس کی سب سے بڑی خوبی یہ ہے کہ اس میں بہت سی باتیں ایسی ہیں جو آج کی زندگی میں بھی جن باتوں کی ضرورت ہے. میرا مقصد صرف یہ ہے کہ قدیم پرانے ہندوستان کا جو گیان ہے، جو علم ہے، جس کا تعلق زمین سے بھی ہے اور آسمان سے بھی ہے، جس کا تعلق انسانوں سے بھی ہے، دیوتاؤں سے بھی ہے، اور جنت اور جہنم سے بھی جس کا تعلق ہے. آخر اس زمانے میں یہ باتیں جو سوچی گئی تھیں وہ آج کے زمانے میں کتنی کارآمد ہیں. گیتا کا پہلا شلوک یہ ہے کہ اندھے دھریتراشٹر نے سنجے سے پوچھا، بتاؤ یدھ چھیتر اور دھرم چھیتر میں میرے اور پانڈو کے بیٹوں کا کیا حال ہے. تو میں نے یوں بات شروع کی کہ دھریتراشٹر آنکھوں سے محروم تھے، धृतराष्ट्र आँखों से महरूम थे, मगर ये न समझो कि मासूम थे। उन्हें भी थी ख्वाहिश कि दुनिया है क्या, अंधेरा है क्या और उजाला है क्या। वो एक शख्स संजय पड़ा जिसका नाम, वही उनसे आखिर हुआ हम कलाम। उसे रब ने ऐसी नज़र बख्श दी कि बिन देखे हर एक शय देख ली। धृतराष्ट्र राजा भी थे बाप भी, समझते थे वो पुण्य भी पाप भी। मोहब्बत से बेटों की सरशार थे, अजब तरह के वो भी किरदार थे। उन्हें भी थी ख्वाहिश कि सब जान लें, सभी लड़ने वालों को पहचान लें। कहानी तो संजय सुनाता रहा, है मैदान में क्या बताता रहा। वो मैदान जो था जंग ही के लिए, वो मैदान जो था जंग ही के लिए, वहीं से जले धर्म के भी दिए, वहीं से जले धर्म के भी दिए। गीता की यही महानता है कि मैदान जंग से वो अमन की फसल पैदा करता है। ये गीता जैसे ग्रंथ की ये महानता है कि शांति वहाँ से पैदा होती है जहाँ जंग हो रही है, प्यार की बात वहाँ से सिखाई जाती है जहाँ लड़ाई हो रही है। यही गीता की बड़ी महानता है।
तो स्वामी, ये थे भारत के एक इंतहाई मकबूल शायर मरहूम अनवर जलालपुरी साहब, जिन्होंने हिंदुओं की मजहबी किताब भगवद गीता का मंजूम तर्जुमा किया है।
अब हम शामिल करेंगे आपकी कॉल्स इस प्रोग्राम में। हमारी फोन लाइंस खुली हैं, डायल कीजिए हमारा टोल फ्री नंबर 0800-777-8789। तो फिर कॉल कीजिए और बन जाइए हमारे इस प्रोग्राम का हिस्सा।
तो स्वामी, आज क्योंकि हमारे प्रोग्राम ज़्यादातर रिकॉर्डेड थे तो आज तो हम आपको शामिल नहीं कर सके, लेकिन आप बिल्कुल हमारे इस प्रोग्राम में टोल फ्री नंबर पर भी कॉल कर सकते हैं। और अगर भारत में जहाँ ये टोल फ्री नंबर नहीं है, अगर आप सिर्फ एक चंद सेकंड की कॉल करके अपना नंबर हमें दे दें तो हम खुद आपको कॉल कर लेंगे। अब एक और मौजू की तरफ चलते हैं। महकमा सेहत के अहदेदारों ने पाकिस्तान के शहर कराची और जनूबी वजीस्तान में पोलियो से दो और मरीजों के मुतासर होने की तस्दीक की है, जिससे साल मुतासर मरीजों की तादाद 62 हो गई है। सबसे बड़ी तादाद खैबर पख्तूनख्वा में 42 है, जिसकी असल वजह इनकार करने वाले वालदेन हैं। वजीर आजम इमरान खान की हिदायत पर इनकार करने वालदेन के बच्चों को पोलियो से बचाव के खतरे पिलाने के लिए राजी करने की आइंदा नवंबर से मुहिम शुरू की जा रही है। तो सामिन, तफसील तो अभी आप पिशावर से शमीम शाही से सुनेंगे, लेकिन मैं आपसे ये कहूंगी कि कभी दुनिया में ऐसा भी हुआ है कि आप अपने बच्चों को सेहतमंद रखने से इनकार कर दें और हुकूमत जो है आपको राजी करने की कोई मुहिम शुरू करे? जरा तसव्वुर तो कीजिए कि मफलूज बच्चा किसकी तकलीफ का सबब बनता है, सारी जिंदगी किस तरह आप आंसू बहाते हैं अगर आपके बच्चे की मफलूज हो जाए, वो चल ना सके, उसके हाथ काम ना कर सके। प्लीज ऐसा ना कीजिए, अपने बच्चों को पोलियो के खतरे पिलाइए। और चलिए सुनते हैं पिशावर से शमीम शाहिद की रिपोर्ट।
मुहकमे सेहत के अहदेदारों ने इतवार के रोज पोलियो से दो और बच्चों के मुतासर होने की तस्दीक की है, जिसके बाद मुल्क भर में पोलियो से मुतासर मरीजों की तादाद 62 जबकि खैबर पख्तूनख्वा में 46 हो गया है। वज़ीर-ए-आज़म के इंसदादी पोलियो के लिए फोकल पर्सन बाबर बिन अता ने वॉइस ऑफ अमेरिका को बताया।
जी, आज दो पोलियो केसेस पाकिस्तान ने मजीद रिपोर्ट किए हैं, एक कराची से और एक जनूबी वजीरिस्तान से। दुख की बात है कि पाकिस्तान में जितने भी पोलियो केसेस आ रहे हैं उसमें बेशतर की तादाद है जिसमें वालिदैन झूठ और जालसाजी पे मबनी प्रोपेगेंडे की वजह से जो है वो अपने बच्चों को खतरों से महरूम रखे हैं। और ये इस दफा जो केसेस आए हैं दोनों में यही हुआ है कि बच्चों ने पोलियो से बचाव की खुराक नहीं ली हुई।
बाबर बिनता का कहना है कि जब तक मुल्क भर में 5 साल से कम उम्र के तमाम बच्चों को पोलियो से बचाव के खतरे फैलवाने के अमल को यकीनी नहीं बनाया जाए तब तक पोलियो की जरासीम पर काबू पाना मुश्किल है। अफगानिस्तान से मुल्हिका जनूबी वजीरिस्तान में लगभग 3 साल के वक्त के बाद पहली बार पोलियो से एक 10 माह की बच्ची मुतासिर हुई है, जिसके बारे में भी हुकाम का कहना है कि उसको पोलियो से बचाव के कतरे नहीं पिलवाए गए थे। खैबर पख्तूनख्वा के मुख्तलिफ इलाकों बिलखसूस बन्नू डिवीजन में शामिल अजला शमाली वजीरिस्तान और लेकी मरवत में रवा साल सबसे ज्यादा 30 केसेस सामने आए हैं। पिशावर के एक सीनियर खातून साहबी शाहिदा परवीन ने कहा कि हुकूमत को इंसदादी पोलियो मुहिम को मुअस्सर बनाने की जरूरत है।
अगर हम گزشتہ سالوں پہ نظر ڈالیں تو اس وقت اگر ہم دیکھیں تو پولیو کے حوالے سے بڑی مؤثر مہم چل رہی تھی اور اس کے حوالے سے امید بھی کی جا رہی تھی کہ آئندہ ایک دو سالوں میں یہ پاکستان سے یہ جو پولیو ہے وہ مکمل ختم ہو جائے گا. لیکن جو اس سال میں جس ان کا واقعہ آیا ہے, مارچ سیل کا واقعہ ہے خاص طور پہ 22 اپریل کو جو ہوا, اس نے پولیو پروگرام کو خاص طور پہ بہت زیادہ نقصان پہنچایا ہے. اور اس میں ہم دیکھنے میں یہ آیا ہے کہ ایک بہت بڑی تعداد جو ہے وہ لوگوں کی والدین کی جنہوں نے خوف کے مارے اپنے بچوں کو پولیو پلانے سے, پولیو کی ویکسین پلانے سے انکار کیا ہے.
بابر بناتا نے کہا کہ وزیر اعظم عمران خان کے ہدایات کے مطابق انسدادی پولیو مہم کو مؤثر بنانے کے ایک منصوبے پر کام جاری ہے.
وزیر اعظم پاکستان نے بھی اب بذات خود رائٹنگ میں آرڈرز دے دیے ہیں کہ نومبر میں ایک انتہائی اعلیٰ سطح کی مہم جو نومبر دسمبر جنوری فروری اور مارچ تک چلے گی اس کا آغاز کیا جائے اور آپ کو زبردست نتائج لے کے دکھائیں گے نومبر کے بعد.
بچوں کو پولیو سے بچاؤ کے قطرے پلوانے سے انکاری والدین کے علاوہ انسدادی پولیو مہم سے وابستہ محکمہ صحت کے اہلکاروں اور رضاکاروں پر ہونے والے ہلاکت خیز حملے بھی حکومتی اداروں کے سامنے ایک اہم مسئلہ ہے. چند روز قبل پشاور کے نواحی علاقے پشتخرا میں بھی ایک خاتون اہلکار کو بھی نامعلوم افراد نے گولیاں مار کر ہلاک کر دیا ہے. شمیم شاہد, وائس آف امریکہ, پشاور.
سمین, میں آپ سے ایک بات کہنا چاہتی ہوں. میں نے کافی دن تک کام کیا پولیو کے بارے میں آگہی پھیلانے کے لیے, ریڈیو پروگراموں کے لیے. میں بہت ساری ان لوگوں کو جانتی ہوں جو والنٹیئرز ہیں, ورکرز ہیں. آپ کا خیال ہوگا شاید انہیں بڑی خطیر رقومات ملتی ہیں جن کے لیے وہ آپ کے دروازے پر بچوں کو پولیو قطرے پلانے آتی ہیں. یقین مانیں ان میں سے بیشتر کو مہینوں تنخواہ بھی اس زمانے میں نہیں ملتی تھی, اور وہ پھر بھی ماری ماری پھرتی تھیں کہ آپ کے بچوں کو اس بیماری سے بچانے کے لیے پولیو کے قطرے پلا سکیں. تو انہیں قتل کرنے کے بجائے, انہیں ہلاک کرنے کے بجائے ان کی عزت کیجیے اور اپنے دروازے انہیں کھولیے تاکہ وہ آپ کے بچوں کو پولیو سے بچاؤ کے قطرے پلا سکیں. تو بہرحال یہ پاکستان کے میڈیا کا بھی کام ہے کہ اس بارے میں آگہی پھیلانے کے لیے کام کرے. اب چلتے ہیں ایک چھوٹے سے انٹرویو کی جانب جو لکھنؤ میں سہیل کاکوروی صاحب کا ہے. انہوں نے بڑے متنوع موضوعات پر کام کیا ہے, لیجیے سنتے ہیں. اچھا, ایک آپ نے ابھی تھوڑی دیر پہلے ذکر بھی کیا عام نامہ, تو یہ بڑی مجھے ایک دلچسپ سی بات لگی. تو عام نامہ
بالکل عجیب واقعہ ہے اس کا. تو ایک دن میں نے فیس بک پہ دیکھا کہ ایک فوٹو پڑی ہوئی ہے, تو اس میں پروفیسر شارد زدولوی, بڑے تنقید نگار ہیں, وہ اس میں نظر آ رہے تھے. ایک آم ان کے ہاتھ میں تھا, بینر لگا ہوا تھا آم اور غالب. وہ لکھنؤ میں ایک آموں کی دعوت ہوتی ہے ہر موسم میں جس کا نام ہے آم اور غالب. تو بالکل بے ساختہ ایک شعر ہوا کہ پہلے لکھتے تھے آم اور غالب, اب لکھا جائے آم اور شارد. پھر میں نے اس میں پانچ چھ شعر کہے مقطع سمیت, اور اس کو میں نے مختلف اخبارات میں بھیج دیا. پھر وہ تقریباً ہندوستان میں حیدرآباد اور جہاں چھپے بہت سے لوگوں نے اس کو دیکھا. مجھ سے یہاں لکھنؤ میں شاعر ہیں بشیر فاروقی صاحب, وہ میرے پاس آتے ہیں, میرے والد کے شاگرد بھی ہیں. تو انہوں نے مجھ سے کہا کہ آپ اس کو تھوڑا بہائیے. اب وہ اس میں یہ ہونے لگا کہ پھر شعر بہت سے چلے گئے ناموں کے ساتھ عام, اور اس میں 600 سے اوپر شعر ہیں اور ہر شعر میں عام ضرور لفظ عام ضرور آیا.
اب کتنے نام ہیں, کتنے آموں کے نام ہیں, قسمیں کتنی ہیں؟
اب نام کا تو دیکھیے میں اس وقت کاؤنٹ نہیں کر پاؤں گا, نام بہت ہیں.
اچھا,
اس میں تقریباً 100 صفحے تو ایسے ہیں جن میں ناموں کے ساتھ عام ہیں.
اچھا,
اور اس کے بعد پھر اس کی جو غذائی حیثیت ہے عام کی, اور اس کے جو چیزیں اس کو ہضم کرتی ہیں, اور اس کے علاوہ اور بہت سی چیزیں اس میں ایسی ہیں جو مارکیٹ میں اس کی کتنی کھپت ہے, یہ سب شعر میں کہا گیا ہے. اور یہ اچھا مسنوی کی وہ بہر ہے
تو سنائیے نا, کچھ ہمیں سنائیے.
عام کھاتا ہوں لیکن نام خدا, میں محمد کہوں ایک ادنا گدا, عام ہے نعمت خدا کا ظہور, واسطہ ہے جسے مکمل نور. تو اس طرح شعر کہتے کہتے اس کے بعد پھر میں ناموں پہ آ گیا. لوگوں کے نام جو لکھنؤ کے شعرا ہیں خصوصاً, یا ادیب ہیں, اور باقی میرے ملنے والے جو تھے ان کے نام آتے چلے گئے اس کے اندر. میں ابھی سناتا ہوں آپ کو. جیسے کہ لائے ہیں آپ میرے گھر فیروز, یہ عمل ہے بہت سبق آموز. اپنے حیدر حبیب علوی پر عام کرتا ہے خوب جم کے اثر. وہ مسعود الحسن ہے عثمانی, چاہے وہ عام کی فراوانی. جو ظفر ہے نہال کا بیٹا, عام کے بیچ ہی پلا وہ بہا. اب ایک چشمے کی دکان ہے, اس کے مالک ہیں اسرار صاحب, میرے بہت قریبی دوست ہیں. تو ان کے لیے شعر ہے کہ آپ چشمے سے دیکھیے اسرار, عام پر آ گئی ہے کیسی بہار.
واہ واہ. لیکن تو سامعین, اس کے ساتھ ہی پروگرام ختم کرنے کی اجازت دیجیے. عام نامہ جاری رہے گا آئندہ کسی پروگرام میں تفصیل سے. شہناز عزیز آپ سے اجازت چاہے گی. ہمارے پروگرام کی پروڈیوسر یاسمین جمیل تھیں, اور آپ سے آئندہ پروگرام میں دوبارہ ملاقات ہوگی. خدا حافظ.